أعوذ بالله السميع العليم من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله الملك الحق المبين المتصاغر لعظمته جبابرة الطاغين المتخاضع لكبريائه عطاة المتمردين المعترف بربوبيته سائر الخلق أجمعين والصلاة والسلام والتحية والإكرام على أشرف النبيين وخاتم المرسلين سيدنا ومولانا أبي القاسم محمد وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين أما بعد فقد قال الله سبحانه وتعالى في محكم كتابه المبين بسم الله الرحمن الرحيم سبح اسم ربك الأعلى الذي خلق فسوى والذي قدر فهدى والذي أخرج المرعى فجعله غثاء أحوى الصلوات عزیزان محترم, وقت اتنی تیزی سے سرکتا جا رہا ہے کہ ہم اپنے موضوع کے آٹھویں مرحلے میں داخل ہوئے. ظاہر ہے کہ میں اس آٹھویں مرحلے میں کچھ نہ کچھ تو عرض کروں گا اور ان آیات کا ترجمہ بھی کروں گا, لیکن ایک عجیب بات یہ ہے کہ متواتر جس دن سے یہ مجلسیں شروع ہوئی ہیں اس دن سے ملک کے اور شہر کے ارباب حل وقت مسلسل تشریف لا رہے ہیں, اور یہ ایک بڑی خوشایند بات ہے. اس سے پہلے بھی آتے رہے, کل بھی لوگ آئے, پرسوں بھی آئے, آج بھی تشریف فرما ہیں, اور یہ سب وہ لوگ ہیں جو گتھیاں سلجھانے کے ماہر ہیں, بہت سے ان میں الجھا بھی دیتے ہیں, ٹھیک ہے نا. گتھیاں سلجھانے ارباب حل وقت جانتے ہیں, ان کو کہتے ہیں جو گتھی اگر پیچیدہ ہو جائے تو اسے کھول دیں, ٹھیک. تو یہ کہلاتے ہیں ارباب حل وقت. ان ارباب حل وقت تک ایک پیغام دینا چاہ رہا ہوں آج, جو کل نہ دے سکا, ٹھیک ہے نا. بھائی دیکھو, ہم نہیں ناپتے فرقوں کی بنیاد پر کسی انسان کو, ہم نے کبھی کسی انسان کو فرقوں کی بنیاد پر تولا نہیں, ناپا نہیں. انسان ہے, میرے نبی کا ماننے والا ہے, میرے نبی کا چاہنے والا ہے. تو ہم نے یہ نہیں دیکھا کہ یہ حنبلی ہے, یہ مالکی ہے, یہ حنفی ہے, یہ شافعی ہے, یہ جعفری ہے, یہ زیدی ہے. ہم نے فرقے نہیں دیکھے, ہم صرف ایک چیز دیکھتے ہیں کہ کون حسین کا دوست ہے, کون حسین کا دشمن ہے. ہم اس سے زیادہ تو کچھ جانتے ہی نہیں, समझ रहे हो ना बात को? अच्छा भाई, तो अब ये तो एक जुमला था जिसे तुम जुमले मुतरजा कह सकते हो, अब वापस चलो, इसलिए कि गुफ्तगू का आठवां मरहला है और कुछ ना कुछ तो तुम्हारी खिदमत में पेश करना है। भाई बात ये है कि मैं मुसलसल सूरह आला की इब्तदाई 5 आयतों की तिलावत कर रहा हूँ। बिस्मिल्लाहिर्रहमानिर्रहीम, सब्बह इस्म रब्बिकल आला, अपने रब आला के नाम की तस्बीह करो, ये रब तुम्हारा आला है। अल्लज़ी खलक़ा, ये खालिक है। फसव्वा, ये तुम्हें बेहतरीन बनाने वाला है। वल्लज़ी क़द्दरा, इसने तुम्हारी तकदीर मुअय्यन की है। हदा, और हिदायत भी इसी ने की है। बुत परस्तों के मुआशरे में जब इस्लाम आया है, 365 खुदाओं के दौर में इस्लाम आया है, तो बुत परस्तों के मुआशरे में अनदेखे और अनजाने खुदा को पहचानवाना आसान नहीं था। बहुत तवज्जो रखना। देखो, वो उनके जो बुत थे ना, वो देखे जा रहे थे, नजर आ रहे थे, उनकी एक शक्ल सूरत थी, और मोहम्मद रसूल अल्लाह जिस खुदा को लेके आए, उस खुदा का कुछ पता ही नहीं कि कैसा है ना। तो अनदेखे मुआशरे में, भाई बहुत तवज्जो रहे, अनदेखे मुआशरे में जिसमें ये खुदा देखा नहीं गया, अनदेखे खुदा को पहचानवाना आसान नहीं था। इसलिए कुरान ने एक उसूल तजवीज किया, और वो उसूल ये कि भाई जात तो पहचानी नहीं जा सकती, सिफतों से पहचानो। जात तो खुदा की पहचानी नहीं जाएगी और न पहचानी जा सकती है, तो सिफतों से पहचानते रहो। और बार बार सिफत खालिकियत पे जोर दिया कि तुम्हारा अल्लाह वो है जो तुम्हारा खालिक है, तुम्हारा रब वो है जो तुम्हारा खालिक है, ये तुम्हें बतने आदम से लाया, ये तुम्हें माओं के अरहाम के अंदर लेके आया। ये बार बार कुरान मजीद ने रिपीट किया है। रिपीट का लफ्ज मैंने समझाने के लिए कहा, वरना कुरान मजीद में कोई जुमला रिपीट नहीं है, हर जुमला मानी देता है। ये जुमला मैंने समझाने के लिए अर्ज किया था। अच्छा भाई, तो अब कहने लगा कि अजीब मरहले फिक्र है। मैं ये आयात पढ़ चुका हूं सिर्फ सरनामे कलाम को मरबूत करने के लिए, इन आयात को आपकी खिदमत पेश कर रहा हूं। एक आयत में इरशाद फरमाया, वत्तीन, बिस्मिल्लाहिर्रहमानिर्रहीम, वत्तीन वज़ैतून वतूर सिनीन वहादल बलदिल अमीन लकद खलकनल इंसान फी अहसन तक़वीम, हमने इंसान को बेहतरीन बनाया। देखो एहसान रख रहा है कि हमने बेहतरीन बनाया। दूसरे सूरे में इरशाद फरमाया, बिस्मिल्लाहिर्रहमानिर्रहीम, हर अता अलल इंसान हीन उम्र दैर लम यकुन शैअन मज़कूरा इन्ना खलक़नल इंसाना मिन नुत्फतिन अमशाजी नफ्तली फजअलनाहु समीअन बसीरा इन्ना हदैनाहु सबील इम्मा शाकिरन व इम्मा कफूरा। इंसान पे दौर गुजरा कि वो काबिल जिक्र नहीं था, फिर हमने उस इंसान को खल्क किया, मिले हुए पानी से खल्क किया। मिन नुत्फतिन अमशाज, हमने उसे खल्क किया इम्तिहान लेने के लिए, और हमने उसे कुव्वत समाअत दे दी, हमने उसे कुव्वत बसारत दे दी। देखते जा रहे हो किस तरीके से वो तुम्हारे सिलसिले में, तुम्हारी तख्लीक पे बात कर रहा है। कहने लगा, यखलुकुकुम फी बुतून उम्महातिकुम खल्कन मिन बाद खल्किन फी ज़ुलुमातिन सलास। क्या समझते हो तुम अल्लाह को? तुम्हारी माओ के पेट में 3 तारीखियों के पर्दे के अंदर तुम्हारा अल्लाह तुम्हें खल्क करता है। 3 तारीखियां, ये जब इंसान बनता है ना पेट में, माँ के पेट में जब बनता है, तो कुरान ने चैलेंज किया कि 3 तारीखियां। पहली तारीखी वो झिल्ली जो उस बच्चे के ऊपर है, दूसरी तारीखी बताओ मां का शिकम जो उसके ऊपर है, तीसरी तारीखी ये खाल जो पेट के ऊपर है। तो 3 तारीखियों के अंदर ہم نے تمہیں خلق کیا. وہ یوسف ویرکم فل ارحام کیف یشا, اور اس نے تمہاری تصویریں بنائی تمہاری ماؤں کے پیٹ میں. اللہ سمجھو, میرا اللہ اگر سمجھ میں آ گیا تو پھر دنیا کی ہر چیز سمجھ میں آ جائے گی. یوسف ویرکم فل ارحام کیف یشا, وہ تمہاری تصویریں بناتا ہے, تصویریں بناتا ہے تمہاری ماؤں کے پیٹ میں. کیف یشا, جیسا اس کا دل چاہے ویسی تصویر بنا دی. ٹھیک ہے نا. کہنے لگا سورہ حشر میں ہو اللہ الخالق الباری المصور, ہم مصور ہیں. کتنا زور ہے تصویر پہ. تو صفتوں کے ذریعے وہ سمجھا رہا ہے کہ میں کون ہوں. قرآن کا, قرآن کا کمال یہ بھی ہے کہ اتنی صفتیں دے دیں کہ کوئی صفت خالی نہ رہ جائے پروردگار کی ایسی جو قرآن میں موجود نہ ہو. تو اب روک رہا ہوں اس موقع پر. هو الذی یصورکم فی الارحام کیف یشاء, اللہ تمہاری ماں کے پیٹ میں تمہاری تصویریں بناتا ہے. ابھی دیکھو بھائی, ایک آدمی ابھی بہت دور سے تصویر بنا رہا تھا کیمرے سے, ابھی کچھ اور بھی آئیں گے اور وہ میری مجلس کو ڈسٹرب کریں گے تصویر بنا کر, خدا کرے کہ نہ آئیں. ہوتا ہے جناب, یہ بھی ہوتا ہے. اچھا, تو اب اس لیے کہ سلسلے فکر اگر ٹوٹ جائے تو بات کرنے میں مزہ نہیں ہے. اچھا بھائی, تو تصویریں بنا رہا ہے. دیکھو چھوڑو ان مصوروں کو, آج کی فوٹوگرافی کی چھوڑو, وہ پرانے زمانے میں جب تصویر بناتے تھے تو مصور کو روشنی کی ضرورت ہوتی تھی. روشنی ہو جب تو تصویر بنائے. کینوس کی ضرورت ہوتی تھی, کینوس ہو جب تو پینٹ کرے. سمجھ رہے ہو؟ سبحان اللہ, سبحان اللہ. تمہارا یہ تصویر بنانے والا ایسا ہے کہ روشنی میں تصویر نہیں بناتا, تاریکیوں کے تین پردوں کے اندر بناتا ہے. یہ کینوس پہ تصویر نہیں بناتا, پردے آپ پہ بناتا ہے. تم تصویر بناؤ بے جان, وہ تصویر بنائے جاندار. یہاں تک میرے ساتھ آ گئے ہو نا آرام کے ساتھ, اور سوچ رہو گے ہو کیا رہا ہے بھائی, اللہ کا ذکر ہو رہا ہے. سوچتے رہو, سوچتے رہو, اللہ کا ذکر ہو رہا ہے. اچھا بھائی, تو اللہ تصویر بناتا ہے. اچھا ایک بات سنو, اور کبھی کبھی تم تو عادی ہو نا 30-35-40 سال سے میرے طریقہ کلام سے, کبھی کبھی مجھے آزاد بھی چھوڑا کرو کہ جو دل میں آ رہا ہے وہ کہہ دوں. کبھی کبھی تو آزاد چھوڑ دیا کرو. اچھا تو اب جو, اب اگر تھوڑا سا تم نے مجھے آزاد چھوڑ دیا تو اب ایک بات کہنا چاہ رہا ہوں. دیکھو بھائی, مجھے تصویر بنانی نہیں آتی, لیکن اگر میرے ہاتھ میں پینسل اور کاغذ دے دو تو کوئی نہ کوئی الٹی صورت تو میں بھی بنا دوں گا, شکل بن جائے گی. آنکھ بھی بناؤں گا, ناک بھی بناؤں گا, کان بھی بناؤں گا. ٹھیک ہے نا. اچھا, اور تم نے دیکھا کہا, ہاں یہ بگڑے ہوئے انسان کی تصویر ہے. تصویر تو ہے لیکن بگڑی ہوئی تصویر ہے. ٹھیک. اچھا, اب آپ نے کہا بھائی دوسری بنا دیجیے, بالکل ایسی, بالکل ویسی نہیں بنا سکتا, لیکن اب جو بناؤں گا وہ اور کچھ اور رنگ کی ہو جائے گی. ٹرینڈ مصور ایک جیسی تصویر بنا لے, ایک بنائی ویسے ہی دوسری بنا دی, ویسی تیسری بنا دی, لیکن جو مصور قادر نہ ہو, ہماری طرح اناڑی ہو, وہ جب بنائے گا ایک نئی تصویر بن جائے گی. تو عجیب عجیب مصور ہے کہ کروڑوں بنا دیے, کروڑوں بنا چکا, خربوں بنائے گا, اور نہ آنکھ سے آنکھ ملتی ہے, نہ کان سے کان ملتا ہے, نہ زبان سے زبان ملتی ہے, نہ نظر سے نظر ملتی ہے. خربوں بنا دیے، نہ آنکھ سے آنکھ ملے، نہ انداز تبسم سے انداز تبسم ملے، نہ انداز گفتگو سے انداز گفتگو ملے، نہ لہجے سے لہجہ ملے، نہ نظروں سے نظریں ملیں، نہ کان سے کان ملے، نہ آنکھ سے آنکھ ملے. تو جب بنائی ایک نئی تصویر بن گئی، یہی تو ہوا بھائی. اتنے سارے بیٹھے ہیں، کوئی ایک دوسرے سے مشابہ جب بناتا ہے ایک نئی تصویر بناتا ہے. تو کہہ سکتے تھے کہ مصور اناڑی ہے، یہی تو میں نے تم سے لبرٹی مانگی تھی. کہہ سکتے تھے کہ مصور اناڑی ہے، جب چاہتا ہے کہ تصویر بنائے ایک نئی تصویر بن جاتی ہے. تو کہنے لگا کہ خربوں بناؤں گا، آنکھ سے آنکھ نہ ملے گی، کان سے کان نہ ملے گا، دماغ سے دماغ نہ ملے گا، ذہن سے ذہن نہ ملے گا، انداز تکلم سے انداز تکلم نہیں ملے گا، خربوں بناؤں گا جو نہیں ملے گے، اور 12 ایسے بنا دوں گا کہ جیسا پہلا ہوگا ویسا آخری ہوگا. بات کو سمجھ میں آ گئی. میں دلیل بھی تو دے دوں کہ 12 ایسے بناؤں گا کہ تفاوت نہیں ہوگا ذرہ برابر. اگر علی ہجرت کی رات کو بستر پہ سو رہے ہوں گے تو مشرک کہے گا کہ محمد سو رہے ہیں، اور اگر محمد باقر مدینے میں راستہ چل رہے ہوں گے تو صحابی کہے گا کہ رسول جا رہا ہے. ایسے 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 مراحل فکر ہیں. ایسا اللہ، ایسا خدا، توجہ رکھنا. اس خدا کے تعارف کے لیے پیغمبر اکرم نے ایک انداز منتخب کیا، توجہ رکھنا. اس لیے کہ بہت آرام آرام سے بڑھ رہا ہوں، اور یہ جانتے ہوئے بڑھ رہا ہوں کہ اب سلسلہ گفتگو کل اختتام پذیر ہو جائے گا، یہ بھی جان رہا ہوں میں. تو اب جہاں تک تمہیں پہنچانا چاہ رہا ہوں، خدا کرے کہ میں وہاں تک پہنچا سکوں، ورنہ پھر دیکھا جائے گا آگے کیا ہوتا ہے. اب پیغمبر کی پالیسی، اب میرے نبی کی پالیسی دیکھو کہ میرے نبی نے پالیسی کیا اختیار کی مشرکوں کے شہر میں. کہنے لگے تمہارے بت اندھے، میرا اللہ جس چیز کو چاہے دیکھے. تمہارے بت لولے لنگڑے، میرا اللہ ہر شے پہ قادر. تمہارے بت اپاہج، یہاں پڑے ہیں وہاں پڑے ہیں، میرا اللہ ہر شے پہ قادر ہے. تو پہلے بتوں کے عیب گنائے اور پھر اللہ کی تعریف کی. پہنچ گئے، آرام سے پہنچ گئے اس مرحلے تک. میرے نبی نے کیا کیا، پالیسی کیا دی؟ پہلے تمہارے بت لولے، تمہارے بت لنگڑے، تمہارے بت اندھے، تمہارے بت کانے، تمہارے بت اپاہج. میرا خدا ہر شے پہ قادر ہے، میرا خدا جس چیز میں چاہے کلام پیدا کر دے، میرا خدا جو چاہے کرے، ما یشاء، جو چاہے کرے. تو پہلے بتوں کی برائی کی، ان کے عیب گنائے. تو طریقہ میرے نبی کی تبلیغ کا یہی ہے کہ پہلے برے کی برائی بیان کرو، میرے نبی کی تبلیغ کا پہلا طریقہ یہ کہ پہلے برے کی برائی تو بتاؤ کہ اس میں ہے کیا، اور پھر جسے تم پیش کر رہے ہو اس کی اچھائی بیان کر دو. رکے رہنا، تمہارے بت اندھے، تمہارے بت لنگلے، تمہارے بت لولے. عرب تو اپنی غیرت پہ جان دے دیا کرتا تھا، کوئی تو مڑ کے کہتا کہ محمد تم ہمارے خداؤں کو برا کہہ رہے ہو، لاؤ اپنے خدا کو، तो 100 ऐब तुमने हमारे खुदा में निकाले हैं, 500 ऐब हम तुम्हारे खुदा में निकाल देंगे। देखो बहुत तेजी के साथ मैं मुंतकिल हो रहा हूं। अरब यानी एक ऊंटनी गलती से उसका थन छिद गया किसी के तीर से। 70 साल जंग होती रही, गैरत की जंग, हर बेबसूस कहलाती है वो। तो अरब गैरत में मर जाता था, लाशें उठ जाती थी घरों में गैरत के ऊपर। भाई तुम बड़े गैरतमंद हो, ये बनी हाशिम का नौजवान तुम्हारे खुदाओं को बुरा कह रहा है तो तुम उसे भी तो चैलेंज करो, उसे भी चैलेंज करो कि लाओ अपने खुदा को। तो तुमने 100 ऐब निकाले हमारे खुदाओं में, हम 500 ऐब निकाल देंगे तुम्हारे खुदा में। सारी जबानें गूंगी हो गई। भाई ऐसा क्यों हुआ? इसलिए हुआ कि इतना बेऐब रसूल भेजा कि पहले ऐब इसमें तलाश करो, मुझ तक बाद में आओगे। बस इसी मकाम जैसे फिक्र आगे बढ़ जाएगा। और अब तौहीद पे बहुत ज्यादा तुम्हें रोकूंगा नहीं, वो खालिक है, जैसा चाहे खल्क करे। यखलुको मा यशा, जैसा चाहे खल्क करे। वो बारी है अदम से वजूद में लाने वाला है, वो जिसे जैसी शक्ल चाहे उसे अता कर दे, वो जिसे जो रुतबा दे उसी को हक है, किसी और को नहीं है। इबलीस से जो गलती हुई बुनियादी वो यही के हक है मखलूकात के दर्जों को मुअय्यन करने का फकत अल्लाह को, और वो कहने लगा कि मैं खैर बेहतर हूं मिट्टी से और मिट्टी मुझसे कमतर है। भाई आप कौन है कि मिट्टी और अपने अंदर फजीलत की बहस शुरू कर दें? भाई जिसने बनाया है वो बता के मिट्टी अफजल है या आग अफजल है, ऐसा है या नहीं? अच्छा तो बड़ा तौहीद परस्त था, कहने लगा तेरे अलावा किसी को सजदा नहीं करूंगा, तेरे अलावा किसी को सजदा नहीं करूंगा। और इत्तेफाक से फरिश्तों ने सजदा कर लिया आदम को, यही तो हुआ। वाकया तो यही है कि फरिश्तों ने आदम अलैहिस्सलाम को सजदा कर लिया। जब सजदा कर लिया तो अब वो बिदअती हों या उनका अकीदा अच्छा ना हो, जहां थे वहीं रहे। और वो जो बड़ी तौहीद का आलम बलन कर रहा था वो जलील करके निकाला गया या नहीं? समझ रहे हो बात को? मैसेज पहुंच रहा है? नऊज़ुबिल्लाह, ये बिदअती समझाने के लिए मैंने कहा है कि फरिश्ते तो हुक्म इलाही की पाबंदी कर रहे थे, लेकिन अब अगर कोई और होता ना, आज का मुल्ला जनाब फारूक सत्तार साहब, आज का मुल्ला अगर होता कह देता बिदअती थे। बिदअती थे। अच्छा तो अब वो नऊज़ुबिल्लाह समझाने के लिए जुमला कहा था, वो जहां थे वहां रहे। सजदा करने के बाद जहां थे वहां रहे, और उसे कहा गया फखरुज मिन्हा इन्नका रजीम, निकल, हमने तुझे इस जन्नत से निकाल दिया, तवज्जो रखना। और उसके बाद अब कुरान ने इबलीस पे कमेंट्री की, अबा वस्तकबरा वकाना मिनल काफिरीन। अबा, उसने हमारे हुक्म का इनकार किया। वस्तकबरा, उसने तकबर किया। वकाना मिनल काफिरीन, और वो तो था ही पुराना काफिर। तो मालिक जब पुराना काफिर था तो ये पाकीज़ा सोबत में क्यों बैठा हुआ था? जब वो पुराना काफिर था तो इस पाकीजा सोहबत में, फरिश्तों की पाकीजा सोहबत में बिठाने की ज़रूरत क्या थी? कहा ये हमारी मसीहत है, अगर हमारे पास बैठा हुआ न होता तो उसका कुफर कभी न खुलता। मेरा मैसेज पहुंच रहा है, पूरी तरह पहुंच रहा है। अच्छा अच्छा भाई, अब ये तो हो गया कि परवरदगार ने उसे बैठने दिया ताकि एक दिन वो हुक्म की सरताबी करे और अल्लाह उसे निकाल दे। अल्लाह का मनसूबा तो समझ में आ गया, वो क्यों बैठा हुआ था? उसकी भी तो कुछ साइकोलॉजी होगी ना। इब्लीस क्यों बैठा हुआ था? अब मुझे क्या मालूम कि क्यों बैठा हुआ था। आज तक मुलाकात का शरफ भी हासिल नहीं हुआ कि पूछा जा सके कि जनाब आप क्यों तशरीफ फरमा थे। लेकिन जो उलमा ने लिखा है वो तो मैं बयान कर सकता हूँ ना। कहने लगे कि वो सुन चुका था कि अल्लाह खलीफा बनाने वाला है। जो उलमा ने लिखा है वो बयान कर रहा हूँ। कहने लगे कि वो सुन चुका था कि अल्लाह एक खलीफा बयान करने वाला है, एक खलीफा बनाने वाला है। तो उसके दिल में तमन्ना हुई कि ये खिलाफत मुझे मिल जाए, पहलू में आके बैठ गया। अब नमाजें भी हैं, रोजे भी हैं, तस्बीहें भी हैं, सब कुछ हो रहा है। अशहदु अल्ला इलाहा इल्लल्लाह, अशहदु अल्ला इलाहा इल्लल्लाह, सब कुछ हो रहा है खिलाफत के लिए। और जब खिलाफत कहीं और चली गई तो चेहरा बिगड़ गया या नहीं? तो एक होता है खिलाफत से पहले का चेहरा, दूसरा होता है खिलाफत के बाद का चेहरा। जनाब नहीं चुनते, बिल्कुल नहीं चुनते। अरब इतने अहमक नहीं थे। बहुत सीधी बात अर्ज कर रहा हूँ आपसे। ये शेर अच्छा है, अच्छा शेर, तो उसकी दाद देनी चाहिए। अच्छा भाई, अब रुक जाओ, खुदा की कसम। अब आया हूँ मैं मकाम मोहम्मद अरबी तक, और अब अगर ये मकाम मोहम्मद अरबी वादे हो गया तो मैं समझूंगा मेरी आज की मेहनत सवारत है। अब रुक जाओ, मेरे नबी ने कहा कि ये जो आदम को सजदा करवाया जा रहा था ना, तो ये सजदा आदम को नहीं था। मैं उन रवायात को पढ़ने का आदी हूं जो कंट्रोवर्शियल ना हो, मुख्तलिफ फिरकों ने लिखी हूं। तो मुख्तलिफ फिरकों ने ये जुमला लिखा है मेरे नबी का कि ये जो आदम को सजदा करवाया, ये सजदा तो हकीकत आदम को नहीं था। सुनो भाई, सुनो सुनो, कब्र रसूल की तादीम करने को बिदअत समझने वालों सुनो। सुनो, मेरे नबी ने क्या कहा कि ये जो सजदा करवाया था आदम को, ये सजदा आदम को नहीं था। या रसूल अल्लाह, फिर ये सजदा किसको था? का सजदा मेरे नूर को था। आदम की मिट्टी में मेरा नूर रखा, और तवज्जो रे, आदम की मिट्टी में मेरा नूर रखा, और का फरिश्तों से सजदा करो। तो सजदा था नूर मोहम्मद को। अब मुझे कभी कभी फुटनोट लगा लिया करो, सजदा किसे था भाई? मोहम्मद रसूलुल्लाह के नूर को। सजदा था नूर मोहम्मद को। तो अगर आदम की मिट्टी में नूर रख कर सजदा करवाना था नूर मोहम्मद को, तो डायरेक्ट नूर को सामने रखता और कहता इसे सजदा करो। ये मिट्टी में मिला के रखने की क्या जरूरत थी? بس یہی بتلانا تھا کہ میرا محمد مٹی کے اندر ہو جب بھی نور ہے، مٹی کے اوپر ہو جب بھی نور ہے۔ اب میں مقام محمد عربی تک آیا اور اب تمہیں اس مرحلے پر روک لوں گا۔ بھائی میں نے کبھی ایک جملہ کہا تھا اور میرے اس جملے کو اپنے ذہن کے اندر محفوظ رکھ لینا کہ ایک ہے اللہ کی کتاب، اس کا نام ہے قرآن، ایک ہے اللہ کا رسول، اس کا نام ہے محمد۔ دو چیزیں ہیں نا، ہیں؟ ایک اللہ کی کتاب، اس کا نام ہے قرآن، ایک اللہ کا رسول، اس کا نام ہے محمد۔ دیکھنے میں یہ دو الگ الگ چیزیں ہیں، ہے ایک۔ علم الہی جب نور میں ڈھلا تو محمد کہلایا، جب لفظوں میں ڈھلا تو قرآن کہلایا۔ سمجھ رہے ہو بات کو؟ اب میں آیا ہوں مقام محمد عربی پر۔ ایک ہی سبجیکٹ کی تین آیتیں، بلکہ چار، بلکہ زیادہ۔ اور ظاہر ہے کہ ساری آتی جا رہی ہیں، زمانہ میں بیان کرتا جا رہا ہوں، ساری کی ساری تو بیان نہیں کروں گا۔ فکیفہ اذا جئنا من کل امت بشہید و جئنا بک علی ہؤلاء شہیدا۔ حبیب، قیامت کا دن اتنا عجیب دن ہوگا کہ ہم ہر نبی کو اس کی قوم پر گواہ بنا کے لائیں گے، اور حبیب تجھے ان سارے انبیاء پہ گواہ بنائیں گے جنہیں کبھی رسول نے دیکھا ہی نہیں۔ یہ فٹ نوٹ میرا ہے، جنہیں کبھی رسول نے دیکھا ہی نہیں ان کا گواہ بنائیں گے۔ ایک آیت سورہ مزمل، انا ارسلنا الیکم رسولا شاہدا علیکم کما ارسلنا الی فرعون رسولا۔ ہم نے جیسا فرعون کے پاس رسول بھیجا تھا ویسا ہی رسول بھیجا ہے، یہ تمہارا گواہ ہے۔ دو آیتیں توجہ رکھنا۔ یوم، سورہ نحل 16 سورہ قرآن کا، نبعث فی کل امت شہیدا علیہم من انفسہم و جئنا بک شہیدا علی ہؤلاء و نزلنا علیک الکتاب تبیانا لکل شیء و ھدى و رحمۃ و بشرا للمسلمین۔ حبیب، قیامت کے دن ہر نبی کو اس کی امت پر گواہ بنائیں گے، اور حبیب تجھے ان نبیوں پہ گواہ بنائیں گے۔ عادل کے خلاف ہے اگر گواہی نہ دے، اور عادل کے خلاف ہے اگر دیکھ کے گواہی نہ دے۔ میں نے پوری گھنٹے بھر کی تقریر اسے ایک جملے میں کہہ دی، اور اس سے زیادہ زحمت سماعت نہیں دوں گا۔ یوم نبعث فی کل امت شہیدا علیہم من انفسہم و جئنا بک شہیدا علی ہؤلاء، سب پہ تجھے گواہ بنائیں گے۔ قیامت کے دن سب سارے نبیوں پر تجھے گواہ بنائیں گے۔ اور اب سنو گے آگے کیا کہتا ہے، وَنَزَّلْنَا عَلَيْكَ الْكِتَابَ تِبْيَانًا لِكُلِّ شَيْءٍ۔ حبیب، یہ قرآن ہم نے تیرے اوپر نازل کیا، تِبْيَانًا لِكُلِّ شَيْءٍ، اس میں ہر شے کا کھلا ہوا بیان ہے۔ وَهُدًى، یہ کتاب ہدایت ہے۔ وَرَحْمَةً، یہ کتاب رحمت ہے۔ وہ بشرا، اور یہ کتاب بشارت ہے۔ للمسلمین، مسلمانوں کے لیے۔ اچھا بھائی، اب تو ہم آخری مرحلے میں داخل ہو گئے نا، کل کی تقریر، اس کا پرسوں مصائب اور گفتگو تمام ہو گئی۔ کچھ اجازت دیتے ہو کہ بیان کروں؟ قرآن کی چار صفتیں بیان کی، ایک بات اور سننا۔ نزلنا، بھائی اب میں مجبور ہوں، نزلنا حبیب میں نے اتارا۔ کب اتارا؟ انا انزلنا فی لیلۃ القدر، ہم نے قدر کی رات میں اتارا، ٹھیک ہے نا؟ اچھا، پروردگار تو نے قدر کی رات میں اتار دیا، وہ رات کس مہینے میں؟ کا شہر رمضان الذی انزل فیہ القرآن، رمضان کے مہینے میں وہ رات ہے. اب دو باتوں کا جواب ہو گیا. مالک یہ بتلا دے کہ تیری یہ جو کتاب آ رہی ہے اس کی طاقت کیا ہے. کہنے لگا قرآن میں دیکھو, لو انزلنا ھذا القرآن علی جبل لرأیته خاشعا متصدیا من خشیۃ اللہ. اس قرآن میں اتنی طاقت ہے کہ اگر یہ پہاڑ پہ آ جائے تو پہاڑ ٹکڑے ہو جائے. اگر یہ پہاڑ پہ آ جائے قرآن تو پہاڑ ٹکڑے ٹکڑے ہو کے بکھر جائے. اتنا طاقتور ہے قرآن کہ جسے بھائی توجہ رکھنا, اتنا طاقتور ہے قرآن کہ پہاڑ جیسی چیز قرآن کو اٹھا نہیں سکتی. سن لیا تم نے؟ پہاڑ اگر نہیں دیکھے تو منگو پیر میں جا کے دیکھ لینا, پہاڑیاں چھوٹی چھوٹی پہاڑیاں. دیکھو بھائی یہ جو پہاڑ ہیں وہ تو بہت بڑے ہوتے ہیں, یہ پہاڑیاں چھوٹی آندھیوں کا نوٹس نہیں لیتی, زلزلوں کا نوٹس نہیں لیتی, ان پہ کوئی آتا جاتا رہے انہیں کوئی فکر بھی نہیں ہوتی. لوگ کہتے ہیں کہ فلاں شخص اپنی رائے میں پہاڑ ہے, اپنی بات میں پہاڑ ہے, یعنی استقلال قدم کی علامت ہے. پہاڑ ثبات قدم کی علامت ہے. جب پہاڑ ثبات قدم کی علامت ہے تو پروردگار کہتا ہے کہ اگر یہ قرآن پہاڑ پہ آ جائے تو پہاڑ ہٹ جائے اپنی جگہ چھوڑ کے. یہی تو کہا, یہی کہا. اب مجھے معاف کر دینا, یہ آیا کہاں؟ پھر آیا سنو, نزل بہ الروح الامین علی قلبک. حبیب اس قرآن کو میں نے تیرے دل پہ اتارا, جسے پہاڑ نہ اٹھا سکے اسے میرے نبی کے دل نے اٹھا لیا. یہاں تک آگے میرے ساتھ, لیکن مجھے تو ذرا سا آگے جانا ہے بھائی. جسے پہاڑ نہ اٹھا سکیں اسے میرے نبی کے دل نے اٹھا لیا, دل نے اٹھا لیا. جس کا دل اتنا مضبوط ہو اس کا دماغ اتنا کمزور نہیں ہو سکتا. سمجھ رہے ہو نا؟ اچھا تو اب ذرا سا اور آگے بڑھ جائیں اور یہ آئے مبارکہ مکمل ہو جائے. اس لیے کہ ابھی تو میں مقام محمد عربی تک آیا ہی نہیں, خدا کی قسم ابھی نہیں پہنچا ہوں اور پہنچنے والا ہوں, اور قریب پہنچنے والا ہوں. نزل علیک الکتاب, ہم نے اس کتاب کو نازل کیا. تبیانا لکل شے, اس کتاب میں ہر شے کا کھلا بیان ہے. تبیان ہدن, یہ کتاب ہدایت ہے, دوسری صفت. رحمتن للمسلمین, یہ کتاب مسلمانوں کے لیے رحمت ہے, تیسری صفت. بشرا, یہ کتاب مسلمانوں کے لیے بشارت ہے. چار صفتیں ہو گئیں قرآن کی. اب میں دیکھتا ہوا چلا قرآن مجید کو کہ قرآن ہدایت ہے, پہلی صفت ہدن. رسول کے لقاء انک لتہدی الی صراط مستقیم, تم صراط مستقیم کی ہدایت کرنے والے ہو. جیسا قرآن ویسے محمد, جیسے محمد ویسا قرآن. ایسا ہے؟ اچھا اب آگے بڑھو. ہدن و توجہ رکھنا, میں نے ہدن کہہ دیا, اس سے پہلے تبیانن, ہر شے کا بیان قرآن میں. تبیانن, ہر شے کا بیان قرآن میں ہے. اور پیغمبر اکرم کے لیے کہا علمک ما لم تکن تعلم, ہر شے کا علم تجھے دے دیا. ہر شے کا بیان قرآن میں, ہر شے کا علم رسول میں. جیسا قرآن ویسے رسول, جیسا رسول ویسے قرآن. ٹھیک, یہ آگے. پھر ہدن, ہدایت, رسول ہدایت کرنے والا. جیسا قرآن ویسے محمد, جیسے محمد ویسا قرآن. رحمتن, یہ قرآن مسلمانوں کے لیے رحمت ہے. رسول इस पे दो राय तो है ही नहीं, वमा अरसलना का इल्ला रहमतन लिल आलमीन। अब एक बची बुशरा, यह कुरान खुशखबरी है, या अय्युहन नबी इन्ना अरसलना का शाहिदन व मुबशिरन। या यो नबी इन्ना अरसलना का शाहिदन व मुबशिरन व नज़ीरन व दाइयन इल्लाह बिइज़्निही व सिराजन मुनीरा। हमने अभी तुझे खुशखबरी सुनाने वाला बनाया, दावत देने वाला बनाया और रोशन चिराग बना दिया। कभी मैंने जुमला कहा था, लेकिन अब यहां रुके रहो। कुरान बशारत, रसूल बशारत देने वाला, जैसा कुरान वैसे रसूल, जैसा रसूल वैसे कुरान। यहां तक आ गए ना मेरे साथ? अगर आ गए हो तो अब तक मैंने साबित किया कि कुरान और रसूल बराबर हैं, यही साबित किया। यही साबित किया ना, कुरान और रसूल बराबर हैं। अब अगर मैं अपनी बात को उलट दूं तो बुरा तो नहीं मानोगे? नहीं, कुरान छोटा है, मेरा रसूल बड़ा है। नई आयत नहीं पढ़ूंगा, कुरान है, कुरान है रहमतन लिल मुस्लिमीन, और मेरा नबी है रहमतन लिल आलमीन। अच्छा भाई, अब देखो ना, अब मैं तो रिसालत पे बात कर रहा था, बीच में दामाद रसूल आ गए। अच्छा, और मैं जानता हूं कि वो जो दामाद है वो तुम्हारी बहुत बड़ी कमजोरी है। शरफ होना है, दामाद का शरफ होना कोई शक नहीं है, दामाद रसूल, लेकिन उससे बड़ा शरफ है नफ्स रसूल। कल मैं कह के गुजरा हूं भाई, कल मैंने आपके खिदमत में अर्ज किया था कि मिंबर है सरकारी जगह, बिस्तर है जाती जगह। हजरत उम्मुल मोमिनीन हजरत सफिया ने हजरत अबू सुफियान के लिए बिस्तर हटा दिया था। क्यों? इसलिए कि नाहिल नहीं बैठ सकता बिस्तर पर। जाती जगह पर जब नाहिल ना बैठ सके तो मिंबर जैसी सरकारी जगह पे कोई नाहिल कैसे बैठ जाएगा? तो अब तो तुम खुद घसीट के लाए हो मुझे इस मरहले फिक्र तक, तो अब सिलसिला फिक्र यहाँ से तवील नहीं होगा और दामन वक्त में बहुत ज़्यादा गुंजाइश नहीं है, लेकिन रसूल फाइनल है। रसूल अगर ये कह दे कि हक है तो हक है, रसूल अगर ये कह दे कि बातिल है तो बातिल है, ठीक है ना। तो अब एक रवायत सुनते जाओ, हजरत पैगंबर अकरम सल्लल्लाहु अलैहि वालैहि वसल्लम मरीज थे और सूरत हाल ये थी कि हजरत सिद्दीका रजी अल्लाह ताला अन्हा उनके सिरहाने बैठी हुई थी एक तरफ, दूसरी तरफ हजरत अली बैठे हुए थे, दरमियान में रसूल इस तरह फरमा रहे थे। हजरत अच्छा भाई मैं बहुत किताबें देख के बोलता हूँ, किताबें हवाले चाहिए तो मेरे पास हवाले हैं इस वक्त याद हैं, लेकिन अब वक्त नहीं है, हवाले मैं दूंगा, जिम्मेदारी में कबूल करता हूँ। वो हजरत सिद्दीक रजी अल्लाह ताला अन्हु तशरीफ लाए पैगंबर अकरम की आयादत के लिए, आए सलाम किया, बैठ गए। जब बैठ गए रसूल अकरम का मिजाज पूछा, बातचीत हुई और उसके बाद देखने लगे अली के चेहरे को। अब मेरा तो जी ये चाहता कि मैं कहूँ हाथ जोड़ के रसूल के चेहरे को देखिए, मुसलसल मुसलसल यानी इतनी मर्तबा देखा है अली का चेहरा कि बेटी जो सिद्दीका है वो खुद सिद्दीक है, बेटी सिद्दीका है, सच्ची सच्ची खातून, वो घबरा के कहने लगी बाबा आप तो आए थे रसूल अकरम की आयादत के लिए, ये आप अली के चेहरे को मुसलसल देखे जा रहे हैं। तो कहने लगे, इशारा फरमाया कि बेटी क्या तूने नहीं सुना, अन नजर एला वजह अली इबादा, अली के चेहरे पर नजर करना इबादत है। भाई तवज्जो रखना, तवज्जो रखना। एक रिवायत मिली सिद्दीक से, हजरत सिद्दीका रजी अल्लाह ताला अन्हा ने इरशाद फरमाया कि बाबा फिर अली के बारे में, अली भाभी वहीं बैठे हुए हैं, अली के बारे में एक रवायत मैं भी सुनाऊं। कहा सुनाओ। कहा मेरे नबी ने कहा जिक्र अली ये इबादत, अली का जिक्र भी इबादत है। अब समझ में आया अली का जिक्र, क्या यह नारे हैदरी अली का जिक्र नहीं है? मेरे नजदीक तो इबादत है, जिक्र अलीन इबादत, अली का जिक्र इबादत है। अब दो रवायतें तुम्हारे पास आ गई, दो रवायतें आ गई ना। अब तीसरी रवायत, पैगंबर अकरम लेटे हुए हैं मुस्कुराए और कह लेंगे अब तीसरी रवायत सुनाओ या रसूल अल्लाह, हुक्म फरमाइए। कहने लगे हुब अली इबादत, अली की मोहब्बत दिल में रखना इबादत है। तकरीर अपने आखिरी मरहलों में दाखिल हो गई, लेकिन नहीं, अली का जिक्र इबादत है। अब इतनी सच्ची जबानों से रिवायत आई है कि मुल्ला रिवायत का इनकार नहीं कर सकता था, दीन खतरे में आ जाता अगर रिवायत का मुल्ला इनकार कर दे तो दीन खतरे में आ जाए। कहने लगा कि हाँ फरमाया तो था कि अली का जिक्र इबादत है, फरमाया था रसूल अल्लाह ने, फरमाया था किताब में देख के पढ़, हवाला चाहिए علامہ ابن عسیر جذری رحمۃ اللہ علیہ بہت بڑے عالم گزرے ہیں عالم اسلام کے، انہوں نے اپنی کتاب النہایہ میں یہ لکھا ہے، میں نے اپنی آنکھ سے دیکھا. کہنے لگے کہ ہاں یہ تو فرمایا تھا، بھائی یہ میرا آخری کلام ہے کہ علی کا ذکر عبادت ہے، لیکن حقیقت میں عبادت نہیں تھا. اچھا، رسول کہہ رہے ہیں عبادت ہے اور آپ حقیقت تک پہنچ گئے، جو کمال ہی ہو گیا نا، کمال ہو گیا نا. اس کے بعد انہوں نے دلیل لکھی کہ اصل میں رسول نے کیوں کہا کہ علی کا ذکر عبادت ہے، بس آخری جملہ ہے میرا. رسول نے اس کا سبب ہے جو رسول نے کہا کہ علی کا ذکر عبادت ہے. کہا نا اذا خرج من منزلہ، ہی جب علی اپنے گھر سے نکلتے تھے اور مدینے کے لوگوں کی نگاہ پڑتی تھی ان کے چہرے پر، تو کوئی کہتا تھا لا الہ الا اللہ ما اعلم هذا الفتح. لا الہ الا اللہ، کتنا بڑا عالم ہے یہ جوان. کوئی کہتا تھا لا الہ الا اللہ ما اسخا هذا الفتح. لا الہ الا اللہ، یہ جوان کتنا بڑا سخی ہے. کوئی کہتا تھا لا الہ الا اللہ ما اکرم هذا الفتح. لا الہ الا اللہ، یہ جوان کتنا بڑا کریم ہے. کوئی کہتا تھا لا الہ الا اللہ ما اشجع هذا الفتح. لا الہ الا اللہ، یہ کتنا بڑا بہادر ہے. تو چونکہ زبان سے نکلتا تھا علی کا چہرہ دیکھ کر لا الہ الا اللہ، زبان سے نکلتا تھا، تو رسول نے کہہ دیا علی کے چہرے کو دیکھنا عبادت ہے. کام ختم ہو گیا نا، کام ختم ہو گیا. اب میں ان بزرگ کے لیے کیا عرض کروں، ان کا نام بھی لے چکا کہ وہ چاہتے تھے، کتنا بڑا کریم ہے، کتنا بڑا شجاع ہے، کتنا بڑا سخی ہے، کتنا بڑا بہادر ہے. ایک فضیلت کو چھپانا چاہا، چار فضیلتیں خود لکھ گئے. میری تقریر تمام ہو گئی. کنکلوژن جو دے رہا ہوں مجھے معاف کر دینا، کہ علی کے چہرے کو دیکھ کے زبان سے کیا نکلتا تھا، لا الہ الا اللہ. تمہیں تمہارے اللہ کی قسم، تمہیں تمہارے محمد رسول اللہ کی قسم، آدم سے لے کے رسول اللہ تک کس کام کے لیے آئے؟ لا الہ الا اللہ کہلوانے کے لیے. آدم آئے لا الہ الا اللہ کہو، نوح آئے لا الہ الا اللہ کہو، ابراہیم آئے لا الہ الا اللہ کہلوانے کے لیے سارے نبی آئے. تو اب مجھے جملہ کہنے کی اجازت دیتے ہو کہ جو کام نبوت اپنی زبان سے لیتی ہے وہی کام امامت اپنے چہرے سے لے لیا کرتی ہے. भाई चेहरा ही तो फैसला कुन है। आज भी अली का नाम लेके देख लो कितने चेहरे बनते हैं कितने चेहरे बिगड़ते हैं। और अब जाहिर है कि दामन वक्त गुंजाइश नहीं है। आठवीं मुहर्रम का दिन भी गुजर गया और हक तो ये था कि उस शहजादे का भी तफसील तस्करा होना चाहिए जिसका चेहरा चांद की तरह था। लकब है ना कमरे बनी हाशिम। जब ये बच्चा पैदा हुआ तो सफेद कपड़े में लपेट कर अली की गोद में दिया गया। अली ने दो काम किए, नाम रखा अब्बास। नाम के बारे जानते हो, कड़े तेवरों वाला, और फिर नन्नी नन्नी आस्तीनें हटाई और दोनों शानों पे बोसा दिया। यहां से अब्बास की जिंदगी शुरू होती है। बड़े जलाल वाला है अब्बास। वक्त नहीं है मेरे पास और मैं इस मसायब तक पहुंच के बहुत परेशान हो जाता हूं कि मैं क्या करूं, लेकिन अब जो जुमले सुन ही लो। तुम्हें याद है कि जब हूर के लश्कर को पानी पिलाया और हुसैन इब्न अली ने कहीं आगे जाने के लिए अपना घोड़ा मोड़ा तो हूर ने हुसैन के घोड़े की लगाम थाम ली थी। देखो लगाम थामना किसी अरब के लिए नाकाबले बर्दाश्त था, और वो एक तरफ अगर हूर की बहादुरी है तो दूसरी तरफ इंतहाई बदअखलाकी भी है। और इसी पर हुसैन ने एक जुमला कहा था कि सकलत का उम्म का या हुर, हुर तेरी माँ तेरे माता में बैठे, अरे तू मर जाए तेरी ये मजाल, तेरी ये मजाल कि तू मेरे घोड़े की लगाम थाम ले। अब्बास दूर खड़े हुए थे, अब्बास दूर खड़े थे। हुर कांपने लगा और कहने लगा फरजंद रसूल आपने तो मेरी माँ का नाम ले लिया, लेकिन मैं क्या करूं कि आपकी वालिद माजिदा का नाम मैं वुजू के बगैर ले भी नहीं सकता। दूर खड़े थे ना अब्बास, घोड़े को दौड़ाते हुए हुर के करीब आए और कहने लगे हुर ये किसकी माँ का तस्करा कर रहा था, अब अगर जबान से दोबारा ये जुमला निकला तो जबान काट कर तेरी हथेली पे रख दूंगा। इसका नाम है अब्बास। ये शहजादा समझ में आ गया। अच्छा एक वाक्य और सुन लो, छोटा सा एक वाक्य और सुन लो। चौथी मुहर्रम को हुसैन अपने खैमे में आराम कर रहे थे जोहर के बाद, बाहर से शोर की आवाज आई। शहजादी जैनब ने फिजा को भेजा देख क्या के हो क्या रहा है। फिजा गई वापस आई और वापस आने के बाद कहा बीबी यजीद की फौज वाले कह रहे हैं खैमा नहर से हटाओ और अबुल फजल अब्बास को जलाल आ गया है। जुमला सुनो और मुझे इजाजत दे दो, अब मैं तुम्हारे सामने कुछ बयान नहीं करना चाहता। अबुल फजल अब्बास को जलाल आ गया है। कहा जा अब्बास से कह कि तुम्हारी बहन बुला रही है। फिजा फिर गई फिर वापस आई, कहा बीबी मैं क्या करूं, कनपटी से पसीना गिर रहा है, चेहरा सुर्ख है, आधी तलवार नियाम से बाहर है और उन्होंने जमीन पे खत दे दिया है कि ये एक लकीर है जिसने अपनी मां का दूध पिया हो, इस लकीर को उबूर करके देख लाए। किसको कहते हैं अब्बास? अब इतने जलाल में जब अब्बास हो तो उसे रोके कौन? कहा फिरजा जा और अब्बास से कह दे कि अगर तुम वापस नहीं आए तो तुम्हारी बहन खेमे से बाहर आ जाएगी। बस ये जुमला अब्बास को खेमे में वापस ले आया, आए और सर को झुका के गोशे में खड़े हो गए। ये है अब्बास। अब आखिरी जुमला अर्ज कर दूं, ऐसा अब्बास, ऐसा अब्बास एक मरहने पे आया, कहा मौला मुझे जंग की इजाजत है। कहा नहीं अब्बास, नहीं तुम्हें जंग की इजाजत नहीं। जब मुझे मालूम है कि अब्बास पैदा हुआ था करबला के दिन के लिए, तो क्या अब्बास को नहीं मालूम होगा? सोचने लगे कि मैं पैदा हुआ हूं करबला के दिन के लिए और मैं कहता हूं मौला इजाजत दीजिए, कहते नहीं अब्बास नहीं। थोड़ी देर बाद फिर आए, मौला मुझे जंग की इजाजत है। कहा अब्बास तुम्हें जंग की इजाजत नहीं है, कैसे दूं? कहा मौला सबब क्या है? कहा कि अब्बास तुम मेरी फौज के आलमदार हो, आलमदार को कैसे रुख्सत दे दूं? फनजरा यमीनन व शमाला, अब्बास ने दाहिने देखा, अब्बास ने बाएं देखा और कहा कि मौला वो लश्कर कहां है? आखिरी जुमला, अब वो लश्कर कहां है? कहा अब्बास तुम्हें इजाजत नहीं दूंगा। पलटे एक खैमे के दरवाजे पे बैठ गए और सोचने लगे कि मौला से इजाजत मिले तो कैसे मिले। इतने में खैमे के अंदर से सकीना की आवाज आई, फूफी अम्मा मैं बहुत प्यासी हूं। आखिरी जुमला तकरीर का, फूफी अम्मा मैं बहुत प्यासी हूं। अब्बास खुशी में खड़े हो गए, कहा बेटा सकीना मेरे पास आना। बच्ची आई, कहा बेटी तू बहुत प्यासी है? कहा हाँ चाचा जान मैं बहुत प्यासी हूं। कहा दौड़ के जा अपना छोटा मशकीजा ले आ, और तेरा काम बस इतना है कि मशकीजा दिखलाकर अपने बाबा से कहने कि मैं बहुत प्यासी हूं। तुम रो चुके, तुम्हारी आवाजें बुलंद हो गई, मैं तवील मसाहिब नहीं पढ़ा करता। बच्ची गई, मशकीजा लाई, अब्बास ने बच्ची को गोद में उठाया, आए हुसैन के पास। हुसैन ने कुल दो जुमले कहे, अब्बास मैं समझ गया कि तुम सकीना को क्यों लाए हो, जाओ मैंने तुम्हें पानी दे लाने की इजाजत दे दी। ये तो कहा अब्बास से, और बेटी से कहने लगे बेटी अब तो चचा को इजाजत दिलवा रही है, जब राहे कूफा शाम में जालिम तुझे तमाचे मारेंगे तो बहुत याद करेगी चचा को। यही सबब है कि जब शिविर का ताजियाना उठता था, बच्ची चचा के सर को नोकर नजर में देखती थी, कहती थी वाह अम्मा वाह अब्बास। وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ رَبَّنَا تَقَبَّلْ مِنَّا إِنَّكَ أَنْتَ السَّمِيعُ الْعَلِيمُ।